واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي. رهبر کامل کتاب میں سے ہم صفحہ نمبر 61 سے انشاءاللہ نئے باب کا آغاز کریں گے. آج ہم دیکھیں گے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ایک باپ کی حیثیت میں کیسے تھے. حضرت نبی صلی اللہ علیہ وسلم کے ہاں 3 فرزند اور 4 بیٹیاں پیدا ہوئیں جن کے مختصر حالات درج ذیل ہیں. یعنی آپ کی اولادیں کتنی تھیں؟ 7. 3 بیٹے تھے اور 4 بیٹیاں تھیں. آپ نبی صلی اللہ علیہ وسلم کی اولاد اور اخفاد خفدہ تن کی جمع ہے. خفدہ کہتے ہیں پوتے کو. یعنی آپ کی اولاد اور آپ کے پوتے اور نواسے. یعنی پوتا ہم اردو میں تو بیٹے کے بچے کو کہتے ہیں لیکن عربی میں نواسے کے لیے بھی آتا ہے. تو آپ کے بچے اور ان کے بچے, اس کا یہ مطلب ہے. حضرت قاسم رضی اللہ تعالیٰ عنہ پہلے بچے تھے جو حضرت ختیجہ طاہرہ رضی اللہ عنہا کے بطن مبارک سے پیدا ہوئے. انہی کے نام پر نبی صلی اللہ علیہ وسلم نے اپنی کنیت ابو القاسم رکھی. یہ بھی چلنا سیکھ ہی رہے تھے کہ راہ پیرائے عالم جاودانی ہوئے. مطلب کیا ہے کہ ان کا انتقال ہو گیا, بالکل بچپن ہی میں ان کا انتقال ہوا. اور آپ دیکھیے کہ اللہ تعالیٰ نے اپنے نبی کو کتنا گہرا ایک صدمہ دلوایا کہ اولاد اور بیٹا, اور وہ بھی جب اتنی دیر میں ملے اور پھر بچپن میں ہی اس کا انتقال ہو گیا. دوسرے بیٹے عبداللہ رضی اللہ تعالیٰ عنہ, ان کا لقب طیب اور طاہر تھا. مکہ معظمہ میں بعثت نبوت کے بعد پیدا ہوئے اور مکہ معظمہ ہی میں انتقال فرما گئے. انہی کی وفات پر کفار مکہ نے کہا تھا کہ محمد صلی اللہ علیہ وسلم کا کوئی فرزند نہیں بچا, اب اس کا کوئی نام لیوا نہ رہے گا. چنانچہ اسی موقع پہ سورت کوثر نازل ہوئی. اب دیکھیں کہ اللہ تعالیٰ اپنے نبی کو ان صدمات سے دوچار کر رہے ہیں کہ عموماً جن صدمات کی وجہ سے لوگ پھر بیمار ہو جاتے ہیں, بستر پہ گر جاتے ہیں اور نشکری کے کلمات بولتے ہیں. لیکن اللہ تعالیٰ بعض دفعہ انسان کو اس طرح کے ذاتی صدمات دے کے ان کے لیے بہت ہی زیادہ خیر کے راستے کھول دیتے ہیں اور وہ لوگ پھر اس چیز کو کچھ اور ہی رنگ میں لینے لگتے ہیں. اگر یہ صدمے نہ آتے نبی صلی اللہ علیہ وسلم کی زندگی میں تو ہو سکتا ہے کہ آپ کا دل وہ بڑے بڑے کام کرنے کے لیے تیار نہ ہوتا جو کہ ہونے تھے. اللہ تعالیٰ داعی کو اور مبلغ کو ایسے حالات سے ضرور گزارتا ہے کہ جس کی وجہ سے وہ پھر اللہ کا قرب محسوس کر سکے اور اس کے کام کو زیادہ اچھے طریقے سے کر سکے. تیسری اولاد جو تھی وہ ابراہیم رضی اللہ تعالیٰ عنہ تھے. یہ مدینہ منورہ میں ماریا قبطیہ کے بطن اطہر سے پیدا ہوئے. جس شخص ابو رافع نے نبی صلی اللہ علیہ وسلم کو بیٹے کے پیدا ہونے کی اطلاع دی, آپ نے اسے خوشی میں ایک غلام عطا فرمایا. جس دایا جن کا نام ام بردہ تھا, انہوں نے بچے کو دودھ پلایا. نبی صلی اللہ علیہ وسلم نے اسے ایک قطعہ نخلستان عطا فرمایا, یعنی زمین کا ایک ٹکڑا تھا. جس سے اندازہ لگایا جا سکتا ہے کہ نبی صلی اللہ علیہ وسلم کو اس فرزند کی کتنی خوشی ہوئی. یہ بچہ بھی 2 سال کی عمر میں راہ گرائے عالم بقا ہو گیا. اِنَّ لِلَّهِ وَإِنَّ إِلَيْهِ رَاجِعُونَ. میں جب اس صفحے پہ نظر ڈال رہی ہوں نا تو ہر بچے کے بعد اِنَّ لِلَّهِ وَإِنَّ إِلَيْهِ رَاجِعُونَ لکھا ہوا. اب دیکھیے کہ تیسرا بچہ اور پھر 2 سال رہ کے پھر اس کی بھی وفات ہو جائے, کتنے پیغام ہیں ہم سب کے لیے. اگر نبی نفع نقصان کے مالک ہوتے. اور انہی کے بارے میں آتا ہے کہ جب ان کا انتقال ہوا تو یہ نبی صلی اللہ علیہ وسلم کی گود میں تھے, یعنی نبی کی گود, اور ملک الموت آیا اور اس کو بچے کو لے کے چلا گیا. آج لوگ کیسے کہہ سکتے ہیں کہ نبی ہمارے بچوں کو بچا سکتے ہیں؟ اور لوگوں نے دیکھا تھا کہ نبی صلی اللہ علیہ وسلم کی آنکھوں میں آنسو ہیں. تو کہا اللہ کے نبی صلی اللہ علیہ وسلم آپ رو رہے ہیں؟ تو آپ نے فرمایا کہ ہاں, آنسو تو دل آنکھوں کو دل کو نرم کرتے ہیں، یعنی دل کا بوجھ ہلکا کرتے ہیں، اور آپ نے ان کی وفات پہ وہ کلمات بھی بولے تھے کہ ابراہیم تیری جدائی پہ ہم اداس ہیں، ہمارا دل روتا ہے، ہماری آنکھیں روتی ہیں، لیکن ہم زبان سے یہی کہیں گے کہ ہم رب کی رضا پہ راضی ہیں. یہ ہوتا ہے صبر اور انسان کا امتحان کہ ایسے نازک لمحوں پہ وہ کیا کرتا ہے. کیا ان چیزوں میں ہمارے لیے اسوہ حسنہ نہیں نبی صلی اللہ علیہ وسلم کی ذات؟ اللہ تعالیٰ سب کو صدمات سے محفوظ رکھے، لیکن عموماً دیکھا گیا ہے کہ اولاد کا صدمہ سب سے سخت ہوتا ہے. بڑے بڑے اپنے ایمان چھوڑ دیتے ہیں اور اپنے آپ کو ناشکریوں میں لے آتے ہیں، تو نہیں، اللہ کے رسول صلی اللہ علیہ وسلم کی زندگی کے ایک ایک پہلو سے عمل لینا ہے انشاءاللہ تعالی. پھر چوتھی اولاد تھی آپ کی بیٹیاں. بیٹیوں میں زینب رضی اللہ تعالیٰ عنہ سب سے بڑی تھی، جو قاسم کے بعد پیدا ہوئی. اس وقت حضرت محمد صلی اللہ علیہ وسلم کی عمر مبارک 30 سال کی تھی. حضرت زینب رضی اللہ تعالیٰ عنہ خوش سنبھالتے ہی اپنی والدہ کے ساتھ داخل اسلام ہوئی. ان کی والدہ کون تھی؟ حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ. آپ کی شادی ابو العاص سے ہوئی. سفر ہجرت میں حبار نامی ایک آدمی نے آپ کو نیزہ مارا، جس سے آپ کا حمل ساقط ہو گیا اور اسی ضرب سے وہ انتقال کر گئی. آپ کی وفات پر نبی صلی اللہ علیہ وسلم نے فرمایا ہی افضل بناتی اصیبت فیہ، وہ میری بیٹیوں میں سے افضل ہے، اسے میرے لیے مصیبت پہنچی. میرے لیے مصیبت پہنچی کیا تھا؟ کہ اللہ کے راستے میں تھی، ہجرت کر رہی تھی، اور آپ دیکھیے کہ کسی نے ان کے ساتھ یہ ظلم کیا. یہاں سے ذرا آپ اس معاشرے کی حالت بھی دیکھیے کہ کتنا انتقام تھا ان کے دل میں اسلام لانے والوں کے لیے، اور کتنا وہ اسلام کی دشمنی سے بھرے ہوئے تھے کہ پریگننٹ عورت جس پہ کسی کو بھی رحم آ سکتا ہے اس کو حال پہ، اس پہ ان کو رحم نہیں آیا اور اس کے ساتھ انہوں نے یہ ظلم کیا. ان کے بطن سے ایک فرزند علی اور ایک بیٹی دختر یعنی امامہ پیدا ہوئی. وہی امامہ رضی اللہ تعالیٰ عنہ ہے جس کے متعلق فاطمہ بتول رضی اللہ تعالیٰ عنہ نے اپنے شوہر حضرت علی رضی اللہ تعالیٰ عنہ کو وصیت فرمائی تھی کہ میرے بعد امامہ سے نکاح کر لینا. چنانچہ اس کی وصیت پر عمل کیا گیا، یعنی خالہ کے بدلے میں بھانجی. خالہ جب نہیں رہی تو پھر بھانجی سے نکاح جائے سے ایک وقت میں نہیں، یعنی پھوپھی اور بھتیجی ایک وقت میں ایک شخص کے نکاح میں نہیں رہ سکتی، خالہ اور بھانجی نہیں رہ سکتی، اور اسی طرح دو بہنیں نہیں رہ سکتی، لیکن بعد میں پھر یہ حضرت علی رضی اللہ تعالیٰ عنہ کی بیوی بنی تھی. یہ شاید ایک نئی بات ہوگی جو آپ لوگوں کو پہلے نہیں پتا تھی. پھر سیدہ رقیہ رضی اللہ تعالیٰ عنہ نبی صلی اللہ علیہ وسلم کی دوسری صاحبزادی تھی، جو حضور صلی اللہ علیہ وسلم کی 32 سالہ عمر مبارک میں پیدا ہوئی. ان کا نکاح مکہ میں عثمان غنی رضی اللہ تعالیٰ عنہ سے ہوا، اور انہی کے متعلق مکہ میں مشہور تھا کیا احسن زوجین رآہما انسان رقیتا وزوجہا عثمان، سب سے اچھا جوڑا جو دیکھا گیا ہے وہ رقیہ رضی اللہ تعالیٰ عنہ اور عثمان رضی اللہ عنہ ہے. آپ دیکھیں کہ کیسے مشہور ہوئے ہوں گے اچھے جوڑے. کیا وہ کوئی ایسے کام کرتے تھے جس کی وجہ سے لوگوں میں شہرت ہوئی؟ ویلنٹائن پہ پھول دیتے تھے، کوئی ان کے ایسے معاملات لوگوں کے سامنے آتے تھے جس کو آج اس طرح پیش کیا جاتا ہے کہ یہ کام کرنے سے ہی انسان ایک کیوپڈ کپل بنتا ہے؟ نہیں، جب سچی محبت ہوتی ہے تو انسان بہت ہی سادگی کے ساتھ بغیر کسی اظہار کے ساتھ بھی ایک دوسرے کے لیے سکون کا باعث بن سکتا ہے. حضرت رقیہ رضی اللہ تعالیٰ عنہ کو 2 ہجری میں چیچک نکلی، اور وہ اسی مرض میں راہ گرائے عالم بقا ہوئی، یعنی ان کا انتقال ہوا. ان للہ و ان الیہ راجعون. اور شاید آپ کو پتا ہوگا کہ ان کا انتقال کب ہوا؟ جب نبی صلی اللہ علیہ وسلم بدر کی فتح سے واپس آئے. یعنی اتنی خوشی کی خبر ملی مسلمانوں کو، ایک یوم الفرقان، حق اور باطل کے فرق کا دن ہوا، اور اللہ کے نبی جب خوشیوں میں ہوتے تھے तो साथ ही कोई ना कोई गम आ जाता था। इधर पता जब होके आ रहे हैं तो इस बच्ची का गम, और इसी इन्हीं की बीमारी की वजह से हजरत उस्मान रजी अल्लाह तआला अन्हु नहीं जा सके थे। इसी तरह एक और मौके पे एक दूसरी बच्ची का गम भी देखा। मुझे ऐसे लगता है कि अल्लाह तआला रोक लेता है ना, गाफिल नहीं होने देता, खुशियों में नहीं रहने देता कि कहीं ऐसा ना हो कि इंसान फिर उसी के साथ अपने आप को मसरूफ कर ले। आपके वतन अथहर से सिर्फ एक फर्जंद अब्दुल्ला पैदा हुआ, जो आपसे 2 साल बाद बउमर 6 साल आपसे जा मिला। इन्ना लिल्लाहि वइन्ना इलैहि राजिऊन। यानी इनका बेटा था और वो भी फिर छोटी उम्र में उसका भी इंतकाल हो गया। उम्मे कुलसूम रजी अल्लाह तआला अन्हा नबी सल्लम की तीसरी दुख्तर थी, जो सैयदा रुकैया रजी अल्लाह तआला अन्हा के बाद उस्मान गनी के निकाह में आई। निकाह के वक्त नबी सल्लम ने हजरत उस्मान को बुलाकर कहा फरमाया था, निकाह के वक्त नबी सल्लम ने हजरत उस्मान रजी अल्लाह तआला अन्हा को बुलाकर फरमाया था, ये जिब्रील हैं जो कह रहे हैं कि खुदाए बुजुर्ग का हुक्म है कि मैं अपनी दूसरी बेटी तुझसे ब्याह दूं। इसी वजह से हजरत उस्मान रजी अल्लाह तआला अन्हा को जुल नौरैन का खिताब मिला था, क्योंकि नबी सल्लम के 2 जिगर गोशे यके बदीकरे इनके लिए इत्मीनाने कल्ब का बायस हुए। आप देखिए कि हजरत उस्मान रजी अल्लाह तआला अन्हा के लिए ये कितना बड़ा एक क्रेडिट हो सकता है। अल्लाह के नबी का दामाद बनना एक बार, ये भी बहुत बड़ा एक एहसास है, और ये 2 बार। और इन्हीं के बारे में आता है कि नबी सल्लम ने फरमाया था कि उस्मान मेरी अगर गलीबन 40 बेटियां या 100, सही फिगर मुझे याद नहीं इस वक्त, लेकिन आपने कहा कि मेरी इतनी बेटियां भी होती तो मैं उनको एक के बाद दूसरी तेरे निकाह में देता रहता। इससे क्या पता चलता, उस्मान गनी रजी अल्लाह तआला अन्हु का एक अच्छा दामाद होना। अगर इस बात को सुनने वालों में अगर कोई अपने आप को चेक करे, क्या जब हम किसी की बेटी ले आते हैं तो क्या फिर हम भी अपने ससुराल वालों के साथ ऐसा ही मामला रखते हैं कि खुदा ना खास्ता किसी सदमे की सूरत में वो दूसरी बेटी देने को तैयार हो जाए। अमूमन तो दामाद का लफ्ज ही एक खौफजदा करने वाला लफ्ज बन जाता है। तो याद रखिए कि जहाँ सच्ची मोहब्बतें होती हैं और अपने आप को दूसरों की खुशी का बायस इंसान महसूस करता है, तो वहां फिर उसको उन लोगों का बहुत ही ज्यादा एहसान मंद होना चाहिए कि जो अपनी बेटी दे दें। यहाँ इस मौके पर यानी मुझे वो रिवायत की याद आ रही है कि मफहूम है उसका कि नबी सल्लम ने फरमाया कि किसी इंसान को अगर किसी का बहुत ही ज्यादा एहसान मंद रहना हो, यानी जिस तरह कोई किसी को सदका देता है तो उसके सामने इंसान जैसे झुकते रहता है, इस तरह उस शख्स को रहना चाहिए कि जिसके निकाह में किसी की बहन या बेटी हो। जी, यानी किसी शख्स का अपनी बहन या बेटी किसी दूसरे के निकाह में देना बेहतरीन सदका है। इस तरह के लक्षण देखते कि यानी जो बाप इस बात पर रजामंद हो जाए कि मैं अपनी लाडों की पाली हुई बच्ची, तालीम तरबियत की भी बच्ची तेरे सपोर्ट करता हूँ, तो उस शख्स को उस शख्स का ये एहसान इस तरह लेना चाहिए जैसे किसी का सदका लेने वाला। और आज जरा बेटों को और बेटों की माओ को ये हदीस सुनाए तो सही, यानी बिल्कुल ही ऐसे नहीं लगता कि पैमाने बदल गए, जिंदगी के अंदर वो बात ही नहीं रही। बहू से तो खिदमत पूरी मतवक्के है, उसका तो एक एक इशारा आपकी आंखों के मुताबिक वो काम करे, लेकिन दामाद जो है वो ससुर के लिए यानी हमेशा ही एक पत्थर ही बन के आंखों में अटकने वाली चीज बने। यानी एक अजीब कल्चर हमारे यहाँ पैदा कर दिया गया, हालांकि ये इस्लामी कल्चर नहीं था। तो इस ट्रेंड को भी बदलने की जरूरत है। सैयदत निसा फातिमतु ज़हरा रज़ी अल्लाह ताला अन्हा नबी सल्लम की सबसे छोटी बेटी थी। जब नबूवत के दूसरे साल जब नबी सल्लम की उम्र मुबारक का 41वां यानी 41 साल था पैदा हुई, ये नबी सल्लम की सबसे प्यारी बेटी थी, जिन्हें सैयदतुन निसाइल आलमीन का खिताब मिला, यानी दोनों जहानों की औरतों की सरदार, और जिंदगी ही में जन्नत की बिशारत भी दी गई। معلوم ہے آپ کو کیسے دی گئی تھی؟ نبی صلی اللہ علیہ وسلم کی بیماری کے دن تھے اور حضرت فاطمہ رضی اللہ تعالیٰ ان کو ملنے کے لیے آئی، اور نبی صلی اللہ علیہ وسلم نے ان کو اپنے قریب کیا اور ان کے کان میں کوئی بات کہی تو وہ رونے لگی. پھر دوبارہ آپ نے ان کے کان میں کچھ کہا تو یہ مسکرانے لگی. بعد میں جب ان سے پوچھا گیا کہ آپ کے کان میں کیا کہا گیا تھا تو کہنے لگی کہ نبی صلی اللہ علیہ وسلم نے پہلی دفعہ مجھے کان میں اپنی موت کی خبر دی کہ یعنی میں دنیا سے جانے والا ہوں، اور دوسری بار آپ نے بتایا کہ میرے بعد سب سے زیادہ سب سے پہلے تم مجھے ملو گی. اور آپ کو پتا ہے کہ یہ صرف 6 مہینے کے بعد ان کا انتقال ہو گیا تھا نبی صلی اللہ علیہ وسلم کی وفات کے بعد. یعنی آپ کو پھر انہوں نے ملاقات کی، اس سے بھی پتہ چلتا ہے کہ نیک لوگ جو مرتے ہیں تو وہ پہلے لوگوں سے پھر ان کی ملاقات ہوتی ہے. اور ان کے بارے میں یہ نبی صلی اللہ علیہ وسلم کی بات ہے کہ میری بیٹی جنت کی عورتوں کی سردار ہے. آپ کی شادی حضرت علی رضی اللہ تعالیٰ عنہ سے ہوئی، ان سے 2 بیٹے حضرت حسن اور حسین رضی اللہ عنہما اور 2 بیٹیاں ام کلثوم اور زینب رضی اللہ تعالیٰ عنہما پیدا ہوئیں. یہ ام کلثوم وہی ہیں جو حضرت عثمان عمر فاروق کے نکاح میں آئیں اور جن کا مہر 40,000 درہم مقرر ہوا تھا. آپ یہاں ایک چیز نوٹ کریں کہ آپ دیکھیے کہ بعض دفعہ ایک کے نکاح میں آنے والا پھر بعد میں دوسرے کے نکاح میں آتا ہے. یعنی آپ، ہم لوگ تو ان کو بس اس طرح لیتے ہیں نا کہ نبی صلی اللہ علیہ وسلم کی بیٹیاں اور آپ کے داماد ہیں، لیکن بعد میں یہ پھر ایک دوسرے کے بھی نکاح ہوئے ہوتے تھے ان سے. یعنی ان کی بیٹی، اب نبی صلی اللہ علیہ وسلم کی یہ نواسی ہوئی نا جن کی بیٹی تھی، اور وہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کی بیوی بنی، تو حضرت عمر رضی اللہ تعالیٰ عنہ نبی صلی اللہ علیہ وسلم کے اس لحاظ سے بھی داماد بنتے ہیں کہ نواسی کا میاں، یعنی وہ ایک اس سے بھی آگے بڑھتا ہے. پھر آپ یہاں ایک چیز نوٹ کریں کہ عمروں کا فرق کتنا نہیں ہوتا ہوگا، لیکن اس دور میں جب نکاح ہوتے تھے تو یہ شرط دیکھا جاتا تھا کہ کون کس کی بیٹی ہے، کس کی بیوی بنے گی. یعنی لوگ اس کو ایک اعزاز سمجھتے تھے کہ یہ نبی کی نواسی ہے، یا صحابہ کرام کی اتنی فضیلت تھی عمر فاروق رضی اللہ تعالیٰ عنہ کی یا ابو بکر رضی اللہ تعالیٰ عنہ کی کہ لوگ ان کی بڑی عمر ہونے کے باوجود بھی ان کو اپنی بیٹیاں دے دیتے تھے، کیونکہ ان کو پتا تھا کہ یہ ہمارے حق میں اچھا ہوگا. بعض مورخین نے آپ کے فرزندان نے، یعنی بیٹوں میں، ایک بیٹے محسن اور ایک بیٹی رقیہ کے نام کا اضافہ کیا ہے، اور لکھا ہے کہ یہ دونوں صغر سنی، یعنی بچپن، چائلڈ ہوڈ میں انتقال فرما گئے، اس لیے ان کے حالات تاریخ میں نہیں ہیں. سیدہ فاطمۃ الزہرا 31 سال کی عمر میں نبی صلی اللہ علیہ وسلم سے 6 ماہ بعد جنت کو سدھار گئی رضی اللہ عنہ. آپ کو پتا ہے کہ حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ جو ہیں نبی صلی اللہ علیہ وسلم سے صرف 6 ماہ بعد انتقال کر گئی، اور ان کے بارے میں یعنی ایک دو باتیں میرے ذہن میں جو آپ سے شیئر کرنا چاہوں گی. ایک تو یہ ہے کہ ان کو غسل ان کے شوہر نے دیا تھا، یعنی انہوں نے زندگی میں یہ وصیت کی تھی کہ مجھے غسل میرے شوہر دیں گے. دوسرا ان کی زندگی میں آتا ہے کہ ایک ان کی دوست تھی، اگر میں بھول نہیں رہی تو ان کا نام غالب النفیسہ تھا، تو ایک دن یہ اس کے پاس بیٹھی ہوئی تھی اور بڑی غمزدہ سی دکھی، تو انہوں نے پوچھا کہ تمہیں کس، آپ کو کس چیز نے غم میں ڈالا؟ تو کہنے لگی کہ لوگ مرنے کے بعد جو عورتوں کے ساتھ معاملہ کرتے ہیں، مجھے اس چیز نے غم میں ڈالا ہے. کہا کیا؟ اور وہ یہ تھا کہ میت کے اوپر ایک چادر ڈال دیتے ہیں اور اس کی وجہ سے عورت کے جسم کے ابھار دیکھتے ہیں، یعنی جیسے میت پہ ڈالتے ہیں تو پتہ چل جاتا ہے عورت ہے مرد ہے، جسم دبلا تھا پتلا تھا، تو میں اس چیز پہ غمزدہ ہوں کہ میرے بعد جب ایسا ہوگا تو لوگ میرے جسم کو دیکھیں گے. کس کو سوچ آتی ہے یہ؟ موت کے بعد کی سوچ تو اس کو لگے گی نا جس کو زندگی میں ہوگی. اگلی بات سننے سے پہلے اپنے آپ کو چیک کریں کہ کیا زندگی میں بھی ہمیں اپنے بارے میں یہ خیال آتا ہے؟ کبھی ہم نے اپنے نگاہ ڈالتے ہوئے جسم پہ غور کیا کہ لوگوں کو پتہ چل جائے گا ہمارے فکر کا؟ مردوں کی بات نہیں کر رہی، عورتوں کی بھی. کبھی ہمارے ذہن میں یعنی اس احساس کو رہا؟ اور میں نے دیکھا ہے کہ اس وقت تو یعنی عورت اور مرد تو چھوڑیں، سگے رشتوں کی پرواہ نہیں رہی، बेटियां बाप के सामने इस तरह एक्सपोज होती हैं कि जिस्म का एक एक अंग उनको दिखे, बहने भाइयों के साथ शर्म नहीं, लिहाज नहीं, हया उठ गई तो ईमान उठ जाता है। इनकी ये बात सुन के इनकी दोस्त ने इनको बड़ी अच्छी बात बताई, कहने लगी कि मैं हफ्शा में थी तो मैंने देखा कि वो डेड बॉडीज के साथ क्या करते हैं कि जब औरत की मैयत होती है तो वो चारपाई के चारों कोनों पे डंडिया लगाते हैं, स्टिक्स लगाते हैं पहले कुछ ऊंची और फिर उसके ऊपर चादर डालते हैं ताकि पता ना चले कि अंदर डेड बॉडी किसकी है। जब इन्होंने ये बात सुनी तो बहुत खुश हुई, कहने लगी कि अच्छा फिर मैं वसीयत करती हूँ कि मेरे बाद तुम लोग भी ऐसे करना। यानी इनकी हया की बात है कि फिर मरने के बाद भी अपने जिस्म को नहीं दिखाती। यानी अब देखिए कि ये तकवा की बातें होती है ना। एक रिवायत और सुनी हुई है मैंने इन्हीं के बारे में बात है, और ये सारी चीजें इनकी सीरा और इनकी किताबों में से मिलती हैं कि कहते हैं कि एक नबी सल्लम ने फरमाया कि चंद सूरतों के नाम आपने लिए, सुरहू, तकवीर और इंशिकाक, इन सूरतों ने मुझे बूढ़ा कर दिया क्योंकि उसमें क्यामत का बहुत फिक्र है। तो इसी तरह की यानी बात नबी सल्लम ने जब फरमाई कि मुझे इन सूरतों ने बूढ़ा कर दिया या इस बालों में सफेदी है, तो किसी ने इस चीज का जिक्र किया हजरत अली से और पूछा कि क्या नबी सल्लम की बेटी का भी यानी कोई बाल सफेद है या ऐसा। तो उन्होंने इनके बारे में ये बात कही कि फातिमा के बालों का रंग तो कभी आसमान ने देखा ही नहीं। यानी मफहूम ये था कि कभी खुले बाल उनके देखे ही नहीं इस तरह से कि उनके बालों में रंग सफेद है या कोई बाल आ चुका या सारे काले हैं जिसका अंदाजा लगाया जा सके। तो बहरहाल ये तकवे की बातें, अब इससे परेशान होने की बजाय सिर्फ ये दुआ करनी है कि अपने अंदर ईमान इतना बढ़ता जाए कि हम अपने हुस्न और अपने जिस्म के बारे में मजीद ही मुख्तात होते जाए। ये तो थी नबी सल्लल्लाहु अलैहि वसल्लम की सुलभी औलाद। सुलभी औलाद कहते हैं जो सगी औलाद हो, सुल्फ से पैदा हो। मगर इसके अलावा नबी सल्लल्लाहु अलैहि वसल्लम की कुछ रबीबा औलाद भी थी। रबीबा किसको कहते हैं? जिनको दूध पिलाया हो, यानी आपकी यानी बीवियों में से किसी ने अगर किसी को दूध पिलाया है वो कौन है? इन सब की यानी आप इसको कह लें सौतेली औलाद। यानी नबी सल्लल्लाहु अलैहि वसल्लम की बाद बीवियां जब निकाह में आई आपकी तो उनकी पहले से औलादें थी, तो यहाँ वो औलादें मुराद हैं बीवी की औलाद। इन सब की तरबियत और परवरिश भी नबी सल्लल्लाहु अलैहि वसल्लम की जिम्मेदारी थी। इन एक का नाम हबीबा रज़ी अल्लाह ताला अन्हा था, जो उम्मुल मोमिनीन हजरत उम्मे हबीबा, इसीलिए उनको उम्मे हबीबा कहते थे ना, बिन्त अबी सुफयान की बेटी थी। और दूसरी का नाम दर्रा था, तीसरी का नाम जैनब, चौथी उम्मे कुलसूम थी। ये तीनों उम्मुल मोमिनीन उम्मे सलमा की लड़कियां थी। उम्मे सलमा से दो लड़के भी थे, एक का नाम उमर और दूसरे का नाम सलमा था। इन सब ने नबी सल्लम ही के ज़ेरे साया तरबियत पाई और इन सब की शादियां भी नबी सल्लम ने की और आपने इनके साथ एक अपनी ही औलाद की तरह मोहब्बत की। इससे क्या अमल निकलता है? सौतेली औलाद है। आज क्या महसूस करते हैं? मैंने देखा है कि अगर बाज़ दफा जवानी में किसी लड़की के शौहर का इंतकाल हो जाए और सात बच्चे भी हों तो सारी जिंदगी उसको शादी नहीं करने देते। क्यों? कि न जाने जो शौहर मिले वो कैसा हो, बच्चों को क्या करे, और वो बच्चों की तरबियत न करे या उनके साथ बुरा मामला रखे। फिर बार दफा ये देखा गया कि जब शादी दूसरी मजबूरन कर भी दी जाती है तो जो पहले बच्चे होते हैं वो नानी को मिल जाते हैं या खाला या कोई और रिश्तेदार ले लेता है कि नया शौहर इन बच्चों की जिम्मेदारी कबूल करेगा कि नहीं। ये मुस्लिम मुआशरा नहीं है। अल्लाह ने बाप तो खुद ही ले लिया, माएं हम खुद जुदा कर देते हैं। ऐसे बच्चे फिर आप देखिए कि क्या एक सही बच्चे होंगे। यानी इस नाते से मैं ये बात कहना चाहूंगी हमारे यहाँ कि ये एक अजीब कल्चर है कि लड़की से या इवन औरत से शादी कर लेते हैं लोग। बड़ी उम्र की औरतों की भी दोबारा शादियां हो जाती हैं लेकिन साथ बच्चे होते हैं तो बच्चों को लोग कबूल नहीं करते। मैं सोचती हूँ कितना छोटा दिल है ना। एक चीज जो आपने इतनी मेहनतों से लेनी थी, उस पर इतना पैसा लगाते, माल लगाते, कोशिश करते, अगर आपको एक पला पलाया बेटा मिल जाता है या एक आपको जवान बच्ची मिल जाती है, तो क्या आप उसको अपनी नहीं समझ सकते? क्या ये मुश्किल है? यानी ये दिल के छोटा होने की बात है। इसी में फिर मैं इसको अपोजिट करके औरतों के लिए भी कहूंगी कि बार दफा जब खवातीन की शादियां होती हैं तो शौहर पहले से शादीशुदा होते हैं, पहली बीवी से बच्चे हैं, इंतकाल हो गया या तलाक हो गई, तो वो पहली बीवी के बच्चों को कबूल नहीं करती, और बात भी उनकी होगी तो तुनक के होगी। ये अच्छा रिवाज नहीं है। अब देखिए कि एक मिनट लगता है, यानी मैं महसूस करती हूँ सिर्फ एक मिनट लगता है किसी को कबूल करने के लिए। आप एक गैर मर्द को शौहर कबूल करते हैं ना, पला हुआ था ना, जवान था, कल तक नहीं था वो आपका, और आपने कहा ये मुझे कबूल है, क्या आप एक मिनट उसके बच्चे को कबूल करने के लिए नहीं लगा सकते? अगर अल्लाह ताला किसी को इस इम्तिहान में डाले तो मैं समझती हूँ कि अपने इखलाक का आला नमूना दिखाने का ये बेहतरीन मौका होता है। अपने बच्चों से तो सारी मोहब्बतें करते हैं, वो कौन सी बड़ी बात है, लेकिन किसी के बच्चे को अपना समझना अल्लाह के लिए कितना दर्जा होगा, कितनी बड़ी शान होगी। तो लिहाजा हमारे अंदर ये इखलाक होना चाहिए, और बाज दफा तो इन चीजों को बहुत ही ज्यादा नेगेटिव पेश किया जाता है, और लफ्ज सौतेली आते ही हमारे यहाँ माथे पे तेवरियां आने लगती हैं। यहाँ देखिए कि बस नेकियां छोटी छोटी होती हैं जो इंसानी मामलात से ताल्लुक रखती हैं। कल का हमारा सबक भी इसी मौजूद से था ना, हुलुलिन्नास हुस्ना, कि लोगों को किस तरीके से नेकियां, ये छोटी छोटी नेकियां कमाने की कोशिशें होती हैं। अल्लाह ना डाले किसी को ऐसी अजमाइशों में, लेकिन अगर कभी आ जाए तो इसको अपनी नेकी समझे। यहाँ बैठे बैठे नियत करें, अगर किसी की सौतेली औलाद है या कोई, फिर आप देखिए कि यहाँ इसको इससे आगे बढ़ाइए। अपने बच्चे भी चले सौतेले नहीं शौहर के, कभी कभी भाइयों के पास सौतेले बच्चे हो सकते हैं, यानी भाभी की पहले औलाद हो सकती है। अब आप जाएं तो आपके अपने भाई की जो बच्ची उसके लिए तो आप गिफ्ट ले जाए, और अगर कोई घर में दूसरी बच्ची पलती है, नहीं, यकीन करें कि मैं जब बहुत सोचती हूँ ना तो कमी फिर इसी में दिखती है कि रब के साथ ताल्लुक नहीं है। ला इलाहा इल्लल्लाह, रब से मोहब्बत हो तो उसका हर बंदा प्यारा हो जाता है, आपका दिल उबल पड़ेगा लोगों की मोहब्बतों से। तो ये नहीं हो सकता कि आप अपनी जात के बुत को पूजें। ये मसले कहाँ उठते हैं, जहाँ अपनी जात को पूजते हैं। हमारा कोई है तो हमारी मोहब्बत है, हमारा कोई नहीं तो मोहब्बत नहीं। बिल्कुल इसी तरह इंसान जब हर बुराई में देखें तो पीछे वजह यही है कि असल सोच सीधी नहीं है। सोच सीधी कर लें, इंसान का हर मामला दुरुस्त होने लगता है। नबी सल्लम का एक मौजा, हजरत ज़ैनब बिनते उम्मे सलमा रज़ियल्लाहु तआला का बयान है कि एक दिन नबी सल्लम गुसल फरमा रहे थे, मैं अभी छोटी ही थी, खेलती खेलती नबी सल्लम के पास चली गई, आपने प्यार से मेरे मुंह पर पानी के छींटे मारे, जिसकी ये बरकत हुई कि मेरे चेहरे पर रौनक और ताजगी बहुत भर गई, और ये ताजगी शबाब ही जैसी कायम रही और इसमें कभी कमी ना आई। यानी कैसा फेशियल हो गया, ऐसी पॉलिशिंग हो गई कि फिर जिसको दोबारा चेंज करने की जरूरत पेश ना आई। अब आगे चलते हैं जो बड़ा ही सेंसिटिव इशू है हम सब के माशरे के एतबार से, औलाद की शादियां। इस टाइटल को सुन के क्या लगा आपको, चलिए देखते हैं इसमें आपके लिए क्या है। जिस शख्स पर इतनी बीवियों के अलावा औलाद का भी बोझ हो, इसकी जिम्मेदारियां कितनी बढ़ जाती हैं। मगर कुर्बान जाइए नबी सल्लम के इस्तकलाल और हिम्मत मर्दाना पर कि आप सल्लल्लाहु अलैहि वसल्लम एक लम्हे के लिए भी अपने फराइज से गाफिल ना होते हैं, और औलाद की तालीम, इसकी तरबियत, इसकी शादी वगैरह जुमला उमूर को इस खूबी से सर अंजाम देते हैं कि ना ही इसमें किसी को शिकायत का मौका मिलता है और ना ही आप सल्लल्लाहु अलैहि वसल्लम के सर पर कोई बार यानी बोझ पड़ता है। आप सल्लम इससे मुतरद्दित यानी तरद्दुत में या मुजहमिल हो जाएं। मुजहमिल यानी जिसका दिल बोझल हो, दिल में फिक्र हो, परेशानी हो, ऐसा भी नहीं होता। यानी इस पैराग्राफ का मतलब क्या है कि नबी सल्लम की इतनी जिम्मेदारियां थी, बीवियां थे, बच्चे थे, सब थे, इसके बावजूद भी आप देखिए कि आपने इतने अच्छे तरीके से इन सारे मामलात को टैकल किया, کہ آپ کی زندگی میں نہ کوئی بوجھ تھا اور نہ تردد اور نہ کوئی بوجھ فکر تھا. چلے اپنے دلوں کو تو چیک کریں, کتنے بچے ہیں آپ کے, ہر ایک سوچے کتنی عمر کے ہیں ابھی, اور خاص طور پہ بیٹیاں تو شادیوں کے غم لگ جاتے ہیں. کتنا جہیز تیار کر چکے ہیں, ہم پہلے سے فکروں میں لگ جاتے ہیں اور اپنے اوپر بوجھ ڈالنے لگتے ہیں. انشاءاللہ یہ چیپٹر آپ پڑھیں گے تو آپ کی آنکھیں کھلیں گی کہ کیسے خوبصورت طریقے سے آسان انداز سے یعنی ان ذمہ داریوں کو نبھایا جاتا ہے. ہم لوگ بعض دفعہ خوشیوں کو غم بنا لیتے ہیں, اللہ تعالیٰ کی طرف سے جو نعمتیں ملتی ہیں ہم اس کو اپنے لیے ایک زحمت بنا لیتے ہیں اپنی غلط سوچ کی وجہ سے. اولاد کی تعلیم و تربیت کا ذکر تو ہم آگے چل کر کریں گے, مگر یہاں یہ بتا دینا چاہتے ہیں کہ ایک باپ کے سر پر اولاد کا جو سب سے بڑا بوجھ ہوا کرتا ہے وہ اس کی شادی ہی کا بوجھ سمجھا جاتا ہے. اس وقت دنیا میں ہزاروں نہیں بلکہ لاکھوں اور کروڑوں ایسے افراد ہیں جو محض اولاد کی شادی سے تباہ ہو گئے, مکان بک گئے, جائیدادیں قرق ہو گئیں اور قرض کے نیچے ایسے دبے کہ پھر اٹھ نہ سکے. سچ ہے نا, اللہ اکبر. مگر نبی صلی اللہ علیہ وسلم ہیں کہ سب کچھ کرتے ہیں, خوشی سے کرتے ہیں, مگر قرض کا نام بھی نہیں لیتے. آپ صلی اللہ علیہ وسلم کے تین بیٹے تو بچپن ہی میں انتقال فرما گئے, مگر آپ نے بیٹیوں اور دو بیٹوں کی شادی کی اور اپنی ذمہ داری پر کی, مگر کسی سے ایک پائی تک قرض نہیں لیا. اور لطف یہ ہے کہ شادیاں باقاعدہ ہوئیں اور خوش اسلوبی سے ہوئیں, دعوتیں ہوئیں, مہر مقرر کیے بلکہ ادا بھی کیے گئے, برادری بھی آئی مگر کسی نے انگلی نہیں اٹھائی, انگشت نمائی مین انگلی نہیں اٹھائی. یہاں جو آپ پریشان ہو رہے ہوں گے کہ دو بیٹوں کی بھی شادی کی, تو آپ کے ایک حضرت جی یعنی ربیبہ بیٹے بھی تھے, اور پھر اسی طرح آپ نے اپنے ایک لے پالک بیٹے حضرت زید کی بھی شادی کی تھی. تو مراد کہنے کا مراد کیا ہے اس سے کہ نبی صلی اللہ علیہ وسلم کی زندگی میں کوئی فالتو قسم کے بوجھ اور اس طرح کی چیزیں نہیں تھی. آپ نے سارے کام کیے اور کسی کو کوئی موقع بھی نہیں دیا کہ وہ اس بات کے اوپر کوئی نکتہ چینی کرے. شادیوں میں بے تکلفی, اب یہاں سے آپ کچھ منظر پڑھیں گے. ویسے تو ہم لوگ نہیں اٹینڈ کر سکے اس دور میں, لیکن اب آپ کے بچوں کی شادیوں کے موقع پہ کیا کچھ ہوا اس کو ہم دیکھیں گے. نبی صلی اللہ علیہ وسلم کے علاوہ جب ہم دیگر صحابہ و صحابیات کی سیرت کو پڑھتے ہیں تو ان کی شادیوں کے تذکرے دیکھتے ہیں تو معلوم ہوتا ہے کہ ان میں سے بھی کسی نے شادی کے موقع پر قرض نہیں لیا اور نہ ہی اس تم طراق سے اور شور و شرابے سے کسی نے شادی کی, یعنی جیسے دھوم دھڑک کا اور بڑی جوش خروش سے جس طرح آج ہم مسلمان کر رہے ہیں. سچ ہے نا, مجھے تو آج ایک ہی بات لگتی ہے جب میں مسلمانوں کو دیکھتی ہوں, ساری زندگی کا مقصد کیا بن گیا, پہلے اپنی شادی دھوم دھام سے ہو پھر اس کے بعد بچوں کی, اور پھر پہلے اپنی شادی کے قرضے اتارتے رہو جب وہ اترے اور اس کے بعد بچوں کے لیے قرضے لے لو. اور لگتا ہی ہے کہ ہر بندے نے اس کو اپنا فرض سمجھا ہوا ہے. لوگ عموماً سوال کرتے ہیں ہمارے جوان بچے ہیں پھر کیا ہم پہلے ان کی شادیاں کریں یا حج کریں, ہم نے پیسے جمع کیے ہوئے کیا اسے بچوں کی شادی کریں کہ حج کریں. حیرت نہیں ہوتی ایسے سوالوں کو سن کے. ان کی شادیاں نہایت سادگی اور بے تکلفی سے ہوا کرتی تھی. نبی صلی اللہ علیہ وسلم کی بعثت سے قبل عرب نہایت تکلف سے شادیاں کرتے تھے. جی شاید آپ میں سے کسی کے دل میں آنے والا سوال جو تھا اس کا جواب خود ہی مل گیا آپ کو کہ آج کل تو بہت ایسا ہوتا ہے, اس دور میں بھی ہوتا تھا. اور یاد رکھیے کہ شیطان نے کسی دور میں اپنا کام نہیں چھوڑا, وہ ہر دور میں اپنا کام کرتا ہی رہا, اس دور میں بھی ایسے ہی ہوتا تھا. تکلف سے دعوتیں ہوتی تھی مگر نبی صلی اللہ علیہ وسلم چونکہ مصلح اعظم یعنی اصلاح کرنے والے سب سے بڑے کی حیثیت سے تشریف لائے, اس لیے آپ نے فرمایا کہ ان تکلفات کو چھوڑ دو, شادی بھی دیگر ضروریات زندگی کے کاموں کی طرح ایک معمولی کام ہی تو ہے, اس لیے اس پر اتنے مصارف یعنی خرچے اور اتنے اہتمام کی ضرورت ہی کیا ہے. چنانچہ ہم دیکھتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے جس سادگی کو عرب کے سامنے پیش کیا تھا آج مہذب اور متمدن دنیا یعنی تمدن ہے جہاں اپنے یعنی اطمینان سے, یورپ امریکہ والے بھی اس کے آگے سرنگوں ہیں. سکتے ہیں, سر جھکائے ہوئے ہیں. ہمارے ہاں جو سمجھدار قومیں ہیں وہ آہستہ آہستہ اسلامی سادگی کی طرف آ رہی ہیں. وہ اپنے آبائی رسم و رواج اور تکلفات کو چھوڑ کر معمولی سے خرچ پر شادی کا کام سر انجام دے رہے ہیں, مگر مسلمان اور صرف مسلمان ہیں جو لغو اور بیہودہ رسوم کے گورکھ دندے میں پھنسے ہوئے ہیں. میرا دل چاہ رہا ہے کہ اس موقع پہ میں آپ کے سامنے یعنی کچھ چیزیں جو میرے علم میں ہیں وہ آپ کے ساتھ شیئر کروں, اور مجھے پوری یقین ہے کہ آپ کے پاس اس سے بھی زیادہ فگرز ہوں گے کہ جو آج ہم مسلمانوں کی شادیوں میں ہو رہا ہے. یعنی آپ محسوس کر سکتے ہیں کہ ایک شادی اس وقت جو ہے وہ لاکھوں میں نہیں کروڑوں میں پہنچ چکی ہے. عام جو متوسط لوگ ہیں ان کی شادیاں اب لاکھوں میں ہوتی ہیں, اور جوڑے کپڑے یعنی میرے پاس ایک پورے فگرز کہیں سے یعنی کسی نے مجھے بھیجے تھے جو میں حیران ہو گئی کہ ایک ایسی قوم کہ جس کی سڑکیں ٹوٹی ہوئی, لوڈ شیڈنگ وہاں 24 میں سے کم از کم 18 گھنٹے وہاں بجلی نہ ہو, پانی نہیں, زنگ آلود پانی پینے کو ملے, وہاں شادیوں پہ جو حالات ہوتے ہیں اور جو شادی ہال جہاں جا کے آپ بیٹھتے ہیں جن سڑکوں سے گزرتے ہیں وہ ٹوٹی ہوئی ہیں, اور اندر کی لائٹیں جنریٹر, ذرا غور کر کے دیکھیں ہم کہاں جا رہے ہیں. آج جو تکلفات ہم نے اپنی شادیوں میں رکھے پتہ نہیں ہمیں کہاں لے کے جائیں گے. آپ سوچتے ہوں گے کہ یہ کام دنیاوی کام ہے, اس سے کوئی اتنا بڑا فرق نہیں پڑتا. یقین کریں میں آپ کو اس چیز کو پوری گارنٹی سے کہہ سکتے ہیں کہ اگر ہم مسلم, اور چلے اس وقت خاص طور پہ ہم اپنے ہی ملک کے مسلم کی بات کر لیں, ہم پاکستان میں رہنے والے لوگ اگر جس انداز سے شادیاں کر رہے ہیں نا اس کو چھوڑ دیں, سادگی سے شادیوں پہ آ جائیں, آپ کو پتہ ہے کہ ہمارے ملک میں خوشحالی آ سکتی ہے. شادی کم کرنے سے یہ ساری ٹیپ ٹاپ اور ظاہری چیزیں کم کریں گے نا, سب سے پہلے آپ دیکھیں کہ جو کپڑوں کی دوڑ لگی ہوئی ہے وہ کم ہو جائے گی. جب ماحول اتنا اچھا نہیں تو لوگوں نے پریاں بن کے پھرنے کیوں ہیں؟ جب کپڑے نہیں ہیں تو وہ جوتے بنانے کی جو اب کارخانے لگ چکے ہیں, جو آپ کو میچنگ جوتے مہیا کرنا اپنا فرض عین سمجھتے ہیں, وہ ٹھپ ہو جائیں گے. میں تو حیران ہوتی ہوں جب کام بنا ہوا دیکھتی ہوں. ہاتھ کا کام بنا ہوا کپڑوں پہ بنتا تھا, اب جوتوں پہ بنتا ہے, پرس پہ بنتا ہے, اور بعض جوڑے جو اب بننے میں آپ دیکھتے ہیں, میں سوچتی ہوں کتنی آنکھیں پھوٹی ہوں گی اس کے بننے میں, کتنی پنیں چبھی ہوں گی اس کے ہاتھ میں جب اس نے یہ ایک جوڑا تیار کیا ہوگا جو آپ کے ارمانوں کی بھینٹ چڑھ جائے. یہ کیا ہے؟ شوق اور چیز ہوتی ہے اور اپنی جان کو مصیبت میں ڈالنا اور چیز ہے. یعنی لوگ فلمی ہیروئنوں کے لباس ماڈلز میں پیش کرتے ہیں. یعنی آپ سوچ سکتے ہیں کہ لوگ جیولرز پہ جاتے ہیں اور کہتے ہیں کہ فلاں فلم میں ہیروئن نے جو فلاں سیٹ بنایا ہوا ہے پہنا ہوا وہ ہمیں اپنی بہو کا بنوانا ہے. یقین کریں, یعنی ایک ساتھی تھی تو وہ شیئر کرنے لگی, پاکستان میں رہتی تھی اور ان کی بہن کسی دوسرے ملک میں تھی, تو بہن کے جب بھی بچوں کی شادی ہوتی ہے تو وہ ان کے کپڑے اور زیورات بنواتی ہیں, تو کہنے لگی کہ بڑی مشکل ہوتی تھی. بہن وہاں سے کچھ کہتی تھی ہم بناتے تھے پھر پسند نہیں آتا تھا, اب یہ مشکل آسان ہو گئی. کیوں کہ اب جس بچے کی شادی ہے تو انہوں نے صرف ہمیں فلموں کے نام لکھائے ہیں, فلاں فلم میں فلاں ہیروئن کا جو جوڑا ہے وہ یہ جوڑا بنے گا اور وہ زیور یہ زیور بنے گا. یقین کریں یہ زوال یافتہ قوموں کی علامت ہوتی ہے. بات بری لگے یا اچھی لگے لیکن یہ سچ ہے. اس طرح کی کئی کہانیاں موجود ہیں جو یہاں ہمارے ہاں اس وقت موجود ہیں کہ شادیوں میں تکلف کھانے, آپ کوئی حد ہی نہ پوچھے. یعنی ایسی ایسی بڑھ چڑھ کی شادیاں جو لوگ کر رہے ہیں کہ جس میں ایسے لگتا ہے کہ جیسے آپ بوفے میں آئے ہوئے, اور پورے ایسے سیٹ اپ کیے جاتے ہیں کہ دنیا کی جو چیز آپ کھانا چاہیں آپ کو مل سکتی ہے. آپ کو حلوہ پوری سے لے کے اٹالین اور جاپانیز کھانے تک وہاں ملیں گے, اور لوگ یوں کھانے کے لیے وہاں نکلتے ہیں کہ جیسے شاید کوئی مقصد ہی زندگی کا یہ ہے. کہاں تکلف نہیں ہے, ذرا اپنے لیے ایک لسٹ تو بنائیں. میں تو بتاؤں گی تو یہ تو باتیں وقت ضائع کریں گی, لیکن آپ اپنے شعور کو بیدار کرتے ہوئے بالکل دیکھیں, ہم میں سے شادیاں کھاتے زیادہ ہیں لیکن اپنے گھروں میں موقع تو ایک آدھ بار ہی آتا ہے نا. اس وقت بات میں کر رہی ہوں آپ کے اپنے گھروں کے موقع, اپنی شادی, بچوں کی شادی, یا پھر बच्चियों की शादी, और अगर आप बच्चों की हो गई तो पोतों और नवासों की शादियां। यकीन करें कि बाज दफा लगता ही है कि बाज बुजुर्गों की तो जिंदगी का मकसद ही सिर्फ ये रह जाता है, अब एक बच्ची की शादी, अब एक बहू की, एक पोती की शादी, फिर उसके तमाम तैयारियां, उधर से निकले तो दूसरी, फिर उससे पहले के तकल्लुफात, फिर उसके बाद के तकल्लुफात। अभी देखते हैं अमली मिसालें कि नबी सल्लल्लाहु अलैहि वसल्लम की बेटियों की शादियां कैसे हुई। जहां इस जुमले को हाईलाइट कर लीजिए कि उस दौर में अरब नहायत तकल्लुफ से शादियां करते थे, तो पुर तकल्लुफ शादी करनी दौरे जाहिलियत की एक यादगार है। मत सोचिए कि आज हम मॉडर्न हो गए, ये कभी नहीं बदला, ये ट्रेंड कभी नहीं बदलेगा। याद रखिए, जहालत जहां भी आती है वहां इंसान कपड़ों से बाहर निकलना चाहता है। ये हम सोच रहे ना कि आज के दौर में बड़ा मॉडर्न दौर है, अच्छे कपड़े पहनो, अच्छे खाने खाओ, अच्छे जेवरात पहनो, ये पिछले दौर में इससे भी ज्यादा था, क्योंकि जहालत इससे भी ज्यादा थी। लेकिन यह कि ट्रेंड्स चेंज हो जाते हैं, रुझान चेंज हो जाते हैं, तो ऐसे वक्त में नबीम के अपनी बेटी की शादी की मिसाल पढ़ लेते हैं हम लोग। नबीम ने हजरत फातमत जहरा की शादी उस जमाने में की जब मुसलमान अपने पाओं पर खड़े हो चुके थे। ये बड़ा काबिल गौर नुकता, यानी वो हालात अब नहीं रहे हुए थे जो शुरू में थे, और नबीम के अदना इशारे पर अशरफियों के ढेर लगा सकते थे। जहरा के एक लीडर थे, एक यानी लोगों की नजरों में आपकी इज्जत थी, कदर थी, एक यानी एक रहनुमा की हैसियत से, तो लोग तो खुशी से ऐसे मौकों पे काम करते हैं। आप सल्लम चाहते तो ये शादी इस धूमधाम से करते कि सारे अरब नहीं बल्कि दुनिया भर में नाम पैदा हो जाता। गौर कीजिएगा, आज हम भी तो शादियां क्या करना चाहते हैं, वाह वाह हो जाए, नाम पैदा हो जाए। हालांकि देखिए, हर अगली शादी जो होगी तो पिछले का नाम मिट जाएगा। आपका नाम कितने दिन रहेगा उस वर्ल्ड रैकेट पे, जितने दिन दूसरी शादी नहीं होती कोई, और यकीन करें लोग एक हफ्ते बाद भूल जाते हैं। और मुसलसल इतनी शादियां होती हैं कि लोगों को बात करते हुए ये भी सोचना पड़ता है, अच्छा हाँ ये चीज भला किसकी शादी में हुई थी। यानी लोग जो कर रहे होते हैं मेहनतों से लोगों की नजरों में जचने के लिए, वो जचते कोई नहीं, वो दो चार दिन में ही भूल जाता है। आप सल्लम चाहते तो ये शादी इस धूमधाम से करते कि सारे अरब नहीं बल्कि दुनिया भर में नाम पैदा हो जाता। बेटी को इतना जहेज देते कि रखने को जगह न मिलती, मगर आप हैरान हो गए कि यहाँ इन चीजों का नाम तक नहीं लिया गया। अबू बकर सिद्दीक रज़ियल्लाहु ताला उठते ही चुपके से निकाह फातिमा रज़ियल्लाहु ताला की दरख्वास्त पेश करते हैं। आप सल्लम फरमाते हैं कि अबू बकर रज़ियल्लाहु ताला हुक्म इलाही का इंतजार करो। फिर हजरत उमर रज़ियल्लाहु ताला दरख्वास्त पेश करते हैं, आप सल्लम इन्हें भी यही जवाब देते हैं। फिर जब सब मिलकर हजरत अली रज़ियल्लाहु ताला को दरख्वास्त के लिए आमादा करते हैं तो खुद कहने से हिचकिचाते और शर्माते हैं, मगर अहबाब यानी दोस्तों के इफराद से बिलाखिर दरख्वास्त पेश करते हैं जो फौरन कबूल हो जाती है, और साथियों को बुलाया जाता है और वही मस्जिद में निकाह हो जाता है। कैफियत ये है कि ना हजरत अली रज़ियल्लाहु ताला के पास कुछ है कि दावत वलीमा कर सकें, और न ही नबी सल्लम के पास इतनी दौलत है कि इस प्यारी और मुमताज बेटी को खातिर ख्वाह जहेज दे सके। हजरत अली रज़ियल्लाहु ताला ने अपनी जिरह फरोख करके मेहर में दे दी, जो 400 दिरहम आजकल के हिसाब से 125 रुपए में फरोख्त हुई। इसी से जहेज तैयार किया गया। हजरत अली रज़ियल्लाहु ताला के एक दोस्त साथ में वलीमे के लिए अपनी भेड़ पेश की, यानी शीप। चंद अंसार ने कुछ खुरमा, शीर खुरमा तो आप जानते ही हैं, खजूरों को दूध में पकाया जाता है, और जौ का दलिया तैयार किया यानी ओट, और सब ने बैठकर खुशी से खाना खाया। हजरत अली रज़ियल्लाहु ताला कहते हैं बखुदा जब मेरी शादी हुई तो मेरे घर में अपने और फातिमा रज़ियल्लाहु ताला के लिए कोई बिस्तर ना था, सिर्फ एक खाल थी, रात को इस पर लेट रहता और दिन में इससे मशकीजे का काम लेता। अल्लाह, कोई बेड नहीं, कोई मैट्रेस नहीं, कोई गद्दे नहीं। अल्लाह, नबी सल्लम ने हजरत फातिमा से निकाह का इस्तिस्वाब तो कर ही लिया था इरादा, मगर जब अंदर गए तो देखा सब तो मसरूर हैं, मगर बेटी मामूली लिबास पहने शर्मो हया से सर झुकाए उदास बैठी है। اس کو چپچاپ اور پریشان بیٹھا دیکھ کر نبی صلی اللہ علیہ وسلم نے خیال فرمایا کہ شاید علی رضی اللہ تعالیٰ عنہ کے افلاس کا خیال ہے، یعنی بیٹی شاید اس لیے غمزدہ ہے کہ شوہر کے پاس دولت نہیں، تو وہاں جاؤں گی تو کیا حالات آئیں گے۔ میں نے قریش کے بڑے بڑے دولت مند لوگوں کی درخواستیں مسترد کر دیں اور علی رضی اللہ تعالیٰ عنہ کو جو کرائے کے گھر مکان میں رہتے ہیں اور اس وقت نہایت تنگ دست ہے ترجیح دی ہے، اور بیٹی کو یہی خیال آ رہا ہے، یعنی نبی صلی اللہ علیہ وسلم کا خیال کیا تھا کہ بیٹی خوش نہیں ہے کہ میں نے اتنے دولت مندوں کی ٹھکرائی، یعنی ابو بکر صدیق اور عمر رضی اللہ تعالیٰ عنہ دولت مند لوگ تھے، تو شاید علی کے ساتھ جو معاملہ کیا تو یہ خوش نہیں ہے۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا، اے بتول رضی اللہ تعالیٰ عنہ، ملول نہ ہو، یعنی غمزدہ نہ ہو، بخدا میری برادری میں علی رضی اللہ تعالیٰ عنہ سے بہتر کوئی دوسرا نہ تھا جسے میں تیرا خاون بناتا، اگر علی رضی اللہ تعالیٰ عنہ تنگ دست ہے تو بھی پرواہ نہیں، یہ دنیاوی افلاس چند روزہ ہے، عقبہ کی کشائش پر نظر رکھو، آخرت کے خزانے تمہارے لیے ہیں، پریشان ہونے کی کوئی وجہ نہیں۔ سیدت النساء، یعنی عورتوں کی سردار جو تھیں ان کا جہیز کیا تھا؟ نبی صلی اللہ علیہ وسلم نے روانگی کے وقت مندرجہ ذیل اشیاء حضرت فاطمہ رضی اللہ عنہا کو بطور جہیز دی، ایک فرش چرمی، کھال کا، چرم کھال کو کہتے، یعنی کھال کا بنا ہوا ایک بچھونا، ایک چمڑے کا تکیا جس میں کھجور کی چھال بھری ہوئی تھی، یعنی اس میں کوئی سندر اور سافٹ کاٹن نہیں تھی، یعنی چھال تھی کہ سر رکھتے ہوں گے تو اندر سے چپتا بھی ہوگا، اپنے تکیے سوچیے، جو بیٹیوں کے لیے لے کے رکھے ہوئے وہ سوچیے، یا جن کی تمنا ہے وہ سوچیے، اور یہ جو فرش چرمی پہ اپنے کمفرٹرز کے سیٹ، گدے نرم، یہ سب سوچتے تھے، ایک مشکیزہ پانی رکھنے کے لیے، آپ بھی سوچیے آج مشکیزے کی جگہ فریج، ریفریجریٹر، کیسی تمنا ہے، ایک پیالہ، دو نہیں ہو سکے، دو چادریں، ایک ریشمی اور ایک سوتی، ایک چکی، دو مٹی کے گھر گھڑے پانی بھرنے کے لیے، ایک جائے نواز، اور بعض مورخین نے دو بازو بند نقرے بھی لکھے چاندی کے، یعنی چاندی کے دو بازو بند، یعنی جس طرح یہاں باندھتے ہیں اس کو چوڑی، ہم لوگ تو آگے ہاتھ میں پہنتے ہیں نا، تو عرب لوگ جو جلری لوگ پہنتے تھے، یعنی یہاں بازو کے اوپر باندھی جاتی ہے۔ بہر کیف یہ مختصر سامان تھا جو بطور جہیز دیا گیا، اور حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کو ایک عورت کے ساتھ پیدل ہی حضرت علی رضی اللہ تعالیٰ عنہ کے گھر پہنچا دیا، نہ بگی، نہ مرسیڈیز، لیموزین، کچھ بھی تو نہیں۔ کچھ بات کرنا چاہیں گے اس میں؟ یہ کون تھی؟ لاڈلی تھی، آج ہماری بھی لاڈلی ہے نا، لوگ کہتے ہیں کہ یہ میری اکلوتی بیٹی ہے، یہ میری پیاری بیٹی ہے، اس کے چاؤ، یہ میری بیٹی بڑی ہی اچھی ہے۔ اب ذرا سوچیے کہ فاطمہ تو رضی اللہ تعالیٰ عنہ سے پیاری بیٹی بھی کسی کی ہو سکتی ہے، کہ جس نے باپ کے فیصلے کو کتنی خوشی سے قبول کیا، کہ غربت ہے اس کے باوجود شکوہ نہیں۔ کئی واقعات آتے ہیں ان کی زندگی کے کہ نبی صلی اللہ علیہ وسلم کے پاس آتی ہیں اور کہتی ہیں اللہ کے نبی صلی اللہ علیہ وسلم چکی چلا چلا کے ہاتھ تھک گئے، ان کو پتا چلا کہ کہیں سے غلام آئے ہیں والے غنیمت میں، کہنے لگی یہ غلام مجھے بھی دے دیں، کیونکہ اس دور میں کام انہیں طریقوں سے ہوتا تھا۔ باپ نے یہ نہیں کہا میری لاڈلی پہلے تو لے لے پھر دوسروں کو دوں گا، نہیں، کیا کہا کہ میں تمہیں ایک ایسا وظیفہ بتاتا ہوں کہ اگر تم نے وہ کر لیا تو تمہاری ساری تھکن دور ہو جائے گی، اور وہ کیا کہ جب بستر پہ جاؤ تو 33 دفعہ سبحان اللہ اور الحمدللہ اور اللہ اکبر پڑھ لو، تمہاری ساری تھکن دور ہو جائے گی۔ یعنی ہیلپر لینے گئی تھی، کام اور بڑھ گیا، اور بیٹی نے کچھ نہیں کہا آگے سے، آنے کہتے ہیں کہ حضرت علی رضی اللہ تعالیٰ عنہ کے دل میں تھا کہ ہم غلام مانگے، لیکن خود نہیں ہمت کی تو بیٹی کو بھیجا، اور آپ دیکھیے کہ بیٹی چپ کر کے آ گئی، اور واقعی بعد میں کہتی ہیں کہ اللہ کے نبی کو کہ میں نے جب ایسا کیا تو میری تھکن اتر گئی۔ یعنی آپ غور تو کریں نا کہ یہ کون سے معاشرے ہیں، ہم ہیں، ہمیں حق ہے ویسے یہ کتاب پڑھنے کا، مجھے تو شرم آ رہی ہے، ہم کس معاشرے کے لوگ ہیں، ہم کہاں جا رہے ہیں اور ہماری اولادوں کے دماغوں میں ہوا کیا بھری ہوئی ہے ہم نے. ایسا لگتا ہے کہ دنیا میں ان سے زیادہ کوئی اعلیٰ انسان نہیں اور ان کے لاڈ اور چو, اور ماں اپنا اخلاقی فرض سمجھتی ہے. آنسو نہیں دیکھ سکتی بیٹیوں کی زندگی میں, یہاں زیورات نہیں ہیں کچھ نہیں. اور آپ نے پیچھے جملہ پڑھ لیا کہ یہ جہیز بھی جو بنا یہ حضرت علی کے برسوں سے بنا. یہاں آپ نے ایک چیز غور کی, آپ کو پتا ہے کہ اسلام میں شادی کا جو کانسیپٹ ہے اس میں ذمہ داری مرد پہ ہوتی ہے. یعنی بیوی کو جو لے کے جا رہا ہے تو اس کے رہنے کی جگہ, کمرہ ہے, سونے کی جگہ, برتن, کھانا پینا, یہ مرد کی ذمہ داری ہے. آپ صلی اللہ علیہ وسلم کی زندگی میں کئی ایسے واقعات پڑھتے اور سنتے ہیں کہ جب لوگ آپ کے پاس آتے تھے اور نکاح کی خواہش رکھتے تھے تو آپ پوچھتے تھے کچھ ہے, اور کچھ بھی نہیں ہوتا تھا تو بالآخر پھر وہ ایک انگوٹھی کی قیمت اور وہ ساری چیزیں آپ نے پڑھی ہوئی ہیں. یہ کون سا معاشرہ ہے, یہ کون سی باتیں ہیں؟ کیوں کہ اس دور میں یہ رواج کیا تھا کہ مرد ایسے کام کریں گے. نہیں, اصل بات یہی ہے کہ ہم نے ترجیحات کو بدل دیا. کہانیاں الٹ گئی کہ مرد کی ذمہ داری تھی. الرجال قوامون علی النساء, ہم نے یہی جہاں سے گھروں کی بنیاد ٹوٹی. آپ کو پتا ہے آج ہمارے 98% جو گھریلو مسائل ہیں نا, جو بچیاں, جو لڑکیاں, جو خون کے آنسو رو رہی ہیں, وہ یہاں سے ٹوٹے کہ ہماری بنیادیں ٹوٹی نہیں ہیں. الٹی کہانی ہے, ہم لڑکی دیتے ہیں تو ساتھ ہی لڑکے والوں کی نظریں لگ جاتی ہیں کہ اب جہیز کی لسٹ آئے گی. یقین کریں میں آپ کو سچ کہہ رہی ہوں. یعنی بہت ساری کہانیاں آپ لوگوں نے بھی دیکھی ہوں گی. میں نے ایک ریسنٹلی ایکسپیرینس کیا, یعنی ہمارے عزیزوں میں کوئی ہیں بہت ہی قریبی, تو ان کا فرنیچر کا بزنس ہے. تو آپ کو پتا ہے کہ پاکستان میں فرنیچر شادیوں پہ عموماً بنتا ہے. جب میں پاکستان میں تھی تو میں نے دیکھا شو روم, یقین کریں کہ فرنیچر جو وہاں تھا دو دو تین تین لاکھ روپے کا بیڈ روم سیٹ. میں نے کبھی یقین کریں یہ جب سے یہاں آئی ہوں اس سے لے کے, میرا خیال ہے کہ 5-6 سال پہلے بھی یہی کانسیپٹ ہوتا تھا 20,000-30,000 کا جہیز کا فرنیچر بنتا ہے. تو مجھے لے کے بھائی ساتھ کے چلاؤ فرنیچر شو روم ہے دیکھو. میں نے جب ان کا شو روم دیکھا میں حیران. یقین کریں میں آپ کو کبھی تصویریں دکھاؤں آپ مان نہیں سکتے کہ یہ فرنیچر ہے. وہ دیکھیں تو ایک ایک چیز عجیب و غریب طریقے سے بنی ہوئی ہے. میں نے کہا یہ کتنی میں بنتا ہے, کتنی دیر میں بنتا ہے؟ کہنے لگے کہ ایک بیڈ روم سیٹ 3 مہینے سے بھی اوپر میں بنتا ہے, ہاتھ کا کام ہے سارا. میں کہا قیمت کیا؟ شاید ہی کوئی 2-3 لاکھ سے کم تھا. تو میں حیران پریشان, میں نے کہا بتاؤ یہ وکتا کا؟ تو لسٹ دکھانے لگے کہ یہ دیکھو جہیزوں کی لسٹ ہے. 10-10 لاکھ کا لوگ فرنیچر ایک شادی پہ بنوا رہے ہیں. آپ سوچ سکتے ہیں؟ یقین کریں مجھے تو چین نہ آئے. یعنی وہ کہیں کہ تم بتاؤ تمہیں کون سا اچھا لگ رہا ہے جب سے مطلب, یعنی کہ ان میں کون سا اچھا ہے, تم کیا پسند ہے؟ اور میں اب میں کیا کہوں؟ ایک بندہ اپنی خوشی سے کاروبار اپنا چیز دکھا رہا ہے, آپ تو کچھ کہہ نہیں سکتے. یہی کہو گے نا اللہ دعا برکت دے, اچھا کرے, رشتے حلال ہے یہ. لیکن میں تو حیران, میں کیسے کہوں کہ یہ کون پاگل خریدے گا؟ میں نے جملہ بول بھی دیا, ان کو بعد میں بڑا برا لگا کہ میں نے کہا یہ کون پاگل. یقین کرے اسی میں بات سنانے لگی تھی آپ کو کہ ایک دفعہ ہم کہیں جا رہے تھے تو راستے میں ایسی بات ہو رہی تھی تو کسی کا فون آ گیا, کہنے لگے تم لوگ گاڑی میں بیٹھو میں آتا ہوں, میری اپوائنٹمنٹ ہے. وہ گئے کرتر آگے آگے, پتا چلا کہ کیا جب کہتے ہیں کہ ہوتا کیا, یعنی ان کی باتیں جو بالکل فرسٹ ہینڈ باتیں ہیں جو میں آپ کو بتا رہی ہوں, کہ جب لڑکی کی ڈیٹ فکس ہوتی ہے یا جو بھی معاملہ ہوتا ہے اس کے بعد لڑکی والے جو مطلب ہم سے بات ہوتی ہے کہ بھائی ہم جہیز لینا چاہتے ہیں, پھر وہ کمٹمنٹ کرتے ہیں, پھر اس لڑکے کو بلایا جاتا ہے. جس لڑکے کو میرا دل نہیں کرتا کہ ایسے لڑکوں کا نام بھی لیا جائے, وہ پسند کرتا ہے اس کو. کہتے ہیں پہلے پھر لڑکا آتا ہے, پھر وہ اپنی پسند سے رنگ لڑکی بھی ساتھ ہوتی ہے ساری کر کرا کے, پھر اس کے بعد کہتے ہیں کہ ہمیں اپائنٹمنٹ دی جاتی ہے کہ جائے اور لڑکے کا وہ روم دیکھیں. کہتے ہیں کہ وہ لڑکے یقین کریں کہ یوں ہمیں آرڈر دے رہے ہوتے ہیں, پیسے پہ سستان والے کریں گے اور چاو لڑکوں کے پورے ہو رہے ہیں, اور یہاں سے دیوار چھوٹی کرنی, پورے کمرے ایڈجسٹ ہوتے ہیں ساتھ. اسی میں سے ایک لڑکے کی کہانی جو میرے دل میں تکلیف ہوئی اور میرے منہ سے یہ ساری باتیں نکل گئی, کہ یہ کہہ رہے کہ ایک لڑکا تھا تو وہ اتنا روڈلی باتیں کرتا تھا. کہنے لگا کہ میرے بھائی بتانے لگے کہ وہ یعنی مجھے انہوں نے بلایا ہوا تھا کمرے میں, تو اب لڑکی والوں نے جو ایک اپنا بجٹ بتایا ہوا تھا, جب لڑکا مجھے کمرہ دکھانے گیا جو کچھ وہ بتا رہا تھا الماری یہاں ہونی چاہیے یہ وہاں, تو مجھے سمجھ میں رینج میں نہ آئی یہ باتیں. तो इसने जिक्र किया उनके साथ कि भाई ये चीजें तो उसमें लिस्ट में नहीं, तो कह रहे कि मेरे सामने ही लड़का लड़की को फोन कर रहा है डायरेक्ट मंगेतर को और उससे बदतमीजी से बोल रहा है अलमारी का ऑर्डर नहीं दिया तुम लोगों ने। लेकिन मैं आपको वो टोन में नहीं बताना चाहती जिस टोन में वो मुझे बता रहे थे। वो भाई जो है वो कहने लगा मेरा दिल करे कि मैं इस लड़के को पीछे करूं, और तो उधर गैरत आती है कि ये कैसा ब्लैकमेल कर रहा है। बहरहाल ये कह रहे हैं कि उनसे बात की, बाद में लड़की के बाप से इन्होंने खुद बात की भाई ने मेरे, कि देखे कि लड़का अच्छा नहीं है, वो नहीं हमारी इज्जत का मसला है, ये है वो, जो कहता है मानते जाए। कहते हैं उसने कितनी चीजें बढ़ाई, कुछ किया, कितने महीने लगा लगू के कमरे एडजस्ट किया, शादी हुई, और यकीन करें कि यानी इतनी दुखी बात है आगे इसके कि 3-4 महीने गुजरे और वही लड़की के माँ बाप जो है इसी मेरे भाई के पास आए और बड़े अजीब दुखी हालत में और परेशान। कहने लगे कि क्या आप सेकंड हैंड फर्नीचर भी बेचते हैं? तो पूछा भी क्या हुआ खैरियत? कहने लगे वही बेटी का सब पड़ा हुआ, तलाक ले ली लड़के से, हो गया मामला, उसके तो मुतालबे बढ़ते जा रहे हैं और वो अब हमें डाइवोर्स हुई है उस बच्ची के, और अब हम उस फर्नीचर का क्या करें, किसी को आप दिलवा सके या कुछ करें। यानी इतनी कहानियां यकीन करें कि दिल खून के आंसू होता है। फिर मैंने कहा कि मैंने आपको पहले कहा था वो लड़का नहीं था ऐसा कि आप उसको अपनी बेटी दें, लेकिन इतनी इस मौजू पे इतनी बात करने की जरूरत है यकीन करें कि आप सोच नहीं सकते। हम कुरान पढ़ के सिर्फ कुरान की आयतों को समझ के हम नहीं इस मुआशरे में जी सकते जब तक हम सोच नहीं बदलेंगे लोगों की। इंशाल्लाह ताला इसी मौजू पे फिर अगले वीक हम बात करेंगे, आगे बढ़ेगा ये टॉपिक, लेकिन अमली इकदाम की जरूरत है। हम लोग ख्यालों की जन्नत में रहने वाले लोग हैं, मजबूरियां, माँ बाप को हार्ट अटैक हो जाते हैं बार दफा इस तरह के सदमात से, सोच गलत उल्टे, यानी हमारी पहली ईंट ही गलत है, रिश्तों की सोच ही नहीं बुनियादी। और ये किताबें बंद हैं, ये मौजू बंद है रहबरे कामिल की सूरत में, कोई अल्लाह जिन लोगों को चुनता है वो खोल के इसको पढ़ रहे हैं कितने। मैं कहती हूँ एक एक बच्चे को ये चैप्टर्स पढ़ाने की जरूरत है मेरे खानदान में, बचपन से लड़कों की सोच सीधी करो। हमारा हाल क्या है कि लड़का पैदा ही होता है तो माँ उसके दिमाग में हवा भरनी शुरू कर देती है कि शादी होगी और ये होगा और वो होगा, और एक बेटा हो गया तो जान पे बन गई। यानी यकीन करें कि जो दिमाग खराब होते हैं वो ऊपर से शुरू से कर दिए जाते हैं, यानी माए बच्चों के जहनों में ये डाल देती है कि बस अब तुम जो शादी करने जा रहे हो तुम तो नवाब चाहते हो, और ये कितने घर टूटते देखे सिर्फ इन्हीं जाहिलाना सोचों की वजह से कि तुम हाकिम बन गए हो और बाकी बातें पीछे हैं। फिर लड़कों ने बीवियों को, आने वाली बीवियों को जर खरीद समझा, पहले से उम्मीदें लगी हुई थी तो टूटा क्या। यानी मैंने लोगों को इतनी जाहिलाना बातें करते सुना हुआ कि इन बातों पे कि तुम्हारे वाले लोगों ने फर्नीचर कैसा दिया, देखो इसकी तो पॉलिश उतर रही है। और मैं कहती हूँ लड़कियों की इतनी गलत तरबियत करते हैं कि वो आंसू बहाती हैं, वो अकेले में जाके बाथरूमों में रोती हैं, कोई जरूरत नहीं है बाथरूम में जाके रोने की। यानी बहुत दर्द है अंदर इस बात से। यकीन करें कि लोगों की जब बातें इंसान सुनता है और लोग अपने मसले शेयर करते हैं तो मेरा दिल चाहता है कि मैं उनसे कहूँ कि आइए जरा इन चीजों को आप भी करीब से देखें कि कहाँ से खुशहाल जिंदगियां शुरू होती हैं, खुशियों के असल मुकाम क्या थे जिनको हमने भुला दिया और चल पड़े उन लोगों के पीछे के जो बिल्कुल अपनी मनमानी पे हैं। अल्लाह ताला हमें बेहतरीन तरीके से इन चीजों को अपनी अमल में लाने की तौफीक दे, और अल्लाह के नबी की जिंदगी से जो खूबसूरत सबक मिलते हैं ये हमारी अपनी जिंदगी में आ जाए। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून वसलामुन अलल मुरसलीन अलहम्दुलिल्लाहि रब्बिल आलमीन।